السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے اور پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن۔ پروڈیوسر ہیں آج کے اس پروگرام کے اسفر امام اور ہمارے ساتھ انجینئر ہیں نیک ایوانوف۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، سب سے پہلے انتہائی افسوسناک اور دل ہلا دینے والا ٹرین حادثہ بھارت کے اندر، جس میں پریس ٹرسٹ آف انڈیا کے مطابق کم از کم 115 افراد ہلاک ہو چکے ہیں اور 200 سے زیادہ زخمی ہیں۔ ہم جائزہ لیں گے کہ یہ حادثہ کیسے پیش آیا، وہاں پہ ابھی ابتدائی تحقیقات کیا کہہ رہی ہیں، اور اس بات پہ بھی تفصیلی بات ہوگی کہ عمومی طور پہ ٹرین کے حادثات کیوں کر رونما ہوتے ہیں، کیا غلطیاں ہوتی ہیں انجن ڈرائیور سے جس کی وجہ سے یہ حادثات ہوتے ہیں، یا ٹریک میں وہ کیا فالٹس ہوتے ہیں۔ تھوڑا سا تکنیکی نوعیت کی عمومی باتیں وہ ہم آپ کے علم میں لانا چاہیں گے۔ پروگرام کا ہمارا جو دوسرا حصہ ہے اس میں بات کریں گے پاکستانیوں کی بڑی تعداد پچھلے 3 سال میں بیرون ممالک سے ڈپورٹ ہوئی ہے سیکیورٹی وجوہات کے اوپر، اور پاکستان اگرچہ یہ کہتا ہے کہ کنسٹرکشن کے بزنس میں چونکہ کمی آئی ہے اس لیے واپسی ہو رہی ہے، لیکن یہ بڑا ایک الارمنگ کہنا چاہیے کہ علامت ہے پاکستان کے لیے کہ بڑی تعداد میں 2.5 لاکھ لوگ پچھلے 3 سال میں ڈپورٹ ہوئے ہیں۔ پروگرام کا نیکسٹ سیگمنٹ بات کریں گے آج بچوں کا عالمی دن، اور اس ریفرنس میں بچوں کے حقوق کی صورتحال پاکستان کے اندر کیا ہے اور ابھی بھی جو اس کو چیلنجز ہیں ان سے نمٹنے کے لیے کیا اقدامات ہو رہے ہیں۔ نیکسٹ ہمارا سیگمنٹ ہوگا امریکہ کی سیاست سے متعلق۔ صدر باراک اوباما لاطینی نوجوانوں پہ زور دے رہے ہیں کہ وہ ڈونلڈ ٹرمپ کے بارے میں محض مفروضے قائم نہ کریں بلکہ ڈونلڈ ٹرمپ کو کام کرنے دیں اور ان کو کام کرنے کے بعد دیکھیں، اور ان کا موقف اس میں یہ ہے کہ ضروری نہیں کہ جو انتخابی مہم کے دوران باتیں کی گئی ہوں ان کو اسی طریقے سے امپلیمنٹ کیا جاتا ہو۔ وہ وہاں پہ یقین دہانیاں کرا رہے ہیں لیکن امریکہ کے اپنے اندر مختلف شہروں میں طلبہ جو ہیں وہ پروٹیسٹ کرتے ہوئے نظر آتے ہیں، احتجاج کرتے ہوئے نظر آتے ہیں۔ جو طالب علم اور اسکولس ان کا کیا کردار ہے خاص طور پہ، اور کسی پولیٹیکل جو احتجاج ہیں اس میں کس حد تک وہ لیوریج لے سکتے ہیں یا وہ کیا رجسٹر کرانا چاہتے ہیں۔ آخری سیگمنٹ کرکٹ پہ ہم بات کریں گے۔ پاکستانی ٹیم نیوزی لینڈ میں جیسے توقع کی جا رہی تھی کہ سیمنگ وکٹس پہ مشکل ہوتا ہے کھیلنا، پہلا ٹیسٹ بڑے واضح مارجن سے 8 وکٹوں سے ہار گئی ہے، کیا ایکسپیکٹ کیا جائے پاکستان کی ٹیم سے اس سیریز کے اندر۔ تو یہ ہمارے موضوعات ہیں، چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب۔ ٹرین حادثہ بھارت کے اندر اور پریس ٹرسٹ آف انڈیا یہ کہہ رہا ہے کہ کم از کم 115 افراد اب تک اس میں ہلاک ہو چکے ہیں۔ ہمارے جو فگرز ہیں ہمارے سامنے اس میں 96 ہلاکتیں جو ہیں وہ کنفرم کی گئی ہیں۔ بھارت میں اتوار کو یہ صبح حادثہ پیش آیا، ایک ریل گاڑی کے پٹری سے اترنے کے باعث یہ حادثہ پیش آیا جس میں اتنی بڑی تعداد میں ہلاکتیں ہوئی ہیں، 200 کے قریب افراد زخمی بتائے جا رہے ہیں، اور حادثے کی اطلاع ملنے کے بعد وہاں پہ امدادی ٹیمیں پہنچ چکی ہیں اور جہاں سے لاشوں اور زخمیوں کو اسپتال منتقل کیا گیا۔ مقامی حکام یہ بتا رہے ہیں کہ بوگیوں کے ایک دوسرے میں چونکہ وہ بہت پھنسی ہوئی تھیں اس کے باعث موجود جو زخمی ہوئے ان کو نکالنے میں دشواریوں کا سامنا رہا، اور بوگیوں کو کاٹ کر ان زخمیوں کو نکالا گیا۔ 200 کے لگ بھگ زخمیوں میں سے کئی ایک کی حالت تشویشناک ہے، اور اسی وجہ سے یہ خدشہ ہے کہ ہلاکتوں کی تعداد میں اضافہ ہو سکتا ہے۔ ریلوے حکام کے مطابق کانپور جنکشن سے گزرنے والی ریل گاڑیوں کو متبادل روٹ پہ چلایا جا رہا ہے۔ سو یہ بہت ہی ایک اندوہناک، بہت ہی افسوسناک واقعہ۔ بھارت کے ہمارے تمام لسنرز اور اس واقعے میں ہلاک ہونے والے کے خاندانوں کے ساتھ دلی تعزیت۔ انالیسس بھی ہم لیں گے، کچھ اپڈیٹس بھی لیں گے۔ سہیل انجم ہمارے ساتھ موجود ہیں، ہمارے وائس آف امریکہ اردو ریڈیو کے نمائندے ہیں وہاں پہ دلی میں، اور وہ اس پورے واقعے کو فالو کر رہے ہیں۔ اور ہمارے ساتھ ہیں نذیر آوان، فارمر پریزیڈنٹ ہیں پاکستان ریلوے ڈرائیورز ایسوسی ایشن کے۔ ہم کوشش کریں گے کہ انیل سکسینہ وہ ہمیں جوائن کریں، ایڈیشنل ڈائریکٹر جنرل ہیں ریلوے کے، تو دیکھیں گے کہ وہ ان کے پاس کیا اپڈیٹس ہیں اس ریفرنس میں۔ سہیل آپ میری آواز سن سکتے ہیں؟ جی سہیل انجم آپ ہمارے ساتھ ہیں؟
جی بالکل
جی سہیل انجم، ابھی کیا مزید اس میں کچھ اپڈیٹس ہوئی ہیں کیجویلٹیز، یا پھر خاص طور پہ آپ ذرا اپڈیٹ کریں کہ کس نوعیت کی امدادی سرگرمیاں وہاں پہ جاری ہیں؟
مرنے والوں کی تعداد تو بعض رپورٹوں میں 116 بتائی گئی ہے، جو اور بعض رپورٹوں میں 120 بتائی جا رہی ہے۔
120
ظاہر کیا جا رہا ہے کہ شاید ہلاک شدگان کی تعداد ابھی اوپر بڑھے گی، کیونکہ 14 ڈبے پٹری سے اترے ہیں اور ابھی تمام ڈبوں کو دیکھا نہیں جا سکا ہے۔ ایک ڈبا کے پہیے الگ ہو گئے ہیں، وہ زمین میں دھس گیا ہے۔ دو ڈبے آپس میں پوری طرح سے چپک گئے کہ وہ ان کو کاٹنا بڑا مشکل ہو رہا ہے۔ تو پھر جو راحت رسانی کے کام میں جو ٹیمیں لگی ہوئی ہیں، NDRF کی بس ٹیم ہے، فوج والے ہیں، پولیس والے ہیں، یہ لوگ کچھ گیس کٹر جو جہاں اندیشہ ہے کہ مسافر زیادہ ہوں گے، ممکن ابھی پھنسے ہوں، وہاں کولڈ کٹر سے کام دیا جا رہا ہے تاکہ ڈبے گرم نہ ہو جائیں، اور باقی دوسری جگہ پہ گیس کٹر سے کام دیا جا رہا ہے۔ तो रेस्क्यू का काम तो बड़े जंगी पैमाने पे चल रहा है और अस्पतालों में भी लोगों का इलाज चल रहा है, लोगों को भर्ती किया गया है, लेकिन ऐसा लगता है कि जैसे इसमें कुछ लापरवाही रही है जिसकी वजह से यह हादसा हुआ। क्योंकि टीवी पे जो बहुत सारे मुसाफिर जो इससे मुतासरीन है वो टीवी पे जो बयान दे रहे हैं उनमें से एक मुसाफिर ने, बल्कि दो तीन मुसाफिरों ने ये बताया कि हादसे से कुछ पहले ट्रेन कुछ मवेशियों से टकरा गई थी।
अच्छा।
जिससे उसका हाउस पाइप टूट गया था।
सही।
और उसके मरम्मत में 15-20 मिनट लगे थे। उसके बाद जब वो ट्रेन आगे बढ़ी तो उस वक्त भी पहिए हिल रहे थे, पहिए कांप रहे थे। सिक्योरिटी के जो लोग डिब्बों में थे, S1 और S2 डिब्बों के मुसाफिरों ने उनसे कहा कि भाई ये कुछ ऐसा हो रहा है। बाद लोगों ने अपने तजर्बात की बुनियाद पर कहा कि कुछ आवाज मुख्तलिफ हो रही है, लेकिन उन लोगों ने कुछ तवज्जो नहीं दी और थोड़ी देर के बाद ये हादसा हो गया। और ट्रेन की रफ्तार 80 से 100 किलोमीटर के बीच में थी,
इसलिए
हादसा ज्यादा संख्या।
अच्छा सुहेल, ये बताइएगा कि ऑफिशियल्स बाकायदा तौर पर कुछ बता रहे हैं कि इब्तदाई तहकीकात में कि ट्रेन किस सबब हादसे का शिकार हुई है? मैंने देखा कि टाइम्स ऑफ इंडिया जो है वो अपने सोर्सेज से ये रिपोर्ट कर रहा है कि ये रेल फ्रैक्चर था।
जी जी, जो जूनियर वजीर हैं मनोज सिन्हा, उन्होंने भी कहा है कि पटरी के टूटने की वजह से ऐसा लगता है कि यह हादसा हुआ है। उन्होंने ये कहा कि अभी इब्तदाई तौर पर जो जांच की जा रही है, 2-3 दिन में रिपोर्ट मिल जाएगी, फिर उससे अंदाजा हो जाएगा और तफसीली तहकीकात बाद में होती रहेगी, लेकिन अभी 2-3 दिन में रिपोर्ट मिलेगी। उन्होंने भी यही अंदेशा जाहिर किया कि पटरी के टूटने की वजह से यह
हादसा। ये बताएं तो इसको प्योरली एक्सीडेंट के तौर पर ही देखा जा रहा है या अगर पटरी के टूटने की बात है तो उसमें कुछ दीगर जावियों पर भी नजर है?
हाँ नहीं, उनसे मनोज सिन्हा से भी पूछा गया कि क्या इसमें सैबोटेज का भी कोई एंगल है, तो उन्होंने कहा देखिए अभी अंदेशे में मत जाइए, अभी हम इस एंगल से नहीं सोच रहे हैं कि सैबोटेज हुआ होगा या क्या हुआ होगा, अभी तो हम इसको एक्सीडेंट के तौर पर ही देख रहे हैं। लेकिन कानपुर के जो BJP के मेंबर ऑफ पार्लियामेंट हैं मुरली मनोहर जोशी, जो बहुत ही सीनियर सियासतदान हैं या सादक वजीर हैं, उन्होंने ये अंदेशा जाहिर किया कि शायद मरकजी हुकूमत को नाकाम बनाने के लिए उसके खिलाफ ये साजिश की है। उन्होंने कुछ ऐसे दूर अजकार अंदेशे जाहिर किए हैं कि मुमकिन है कुछ लोग इसके पीछे रहे हों, लेकिन जो रेलवे वजीर हैं उन्होंने अभी कहा कि अभी हम इस तरह से नहीं सोच सकते।
बहुत शुक्रिया आपका सुहेलन, जो आपने हमें अपडेट किया आप हमारे साथ थे, और मजीद अगर आपके पास कुछ इन्फॉर्मेशन आती है तो आप हमारे स्टूडियो के नंबर पर रابطہ करके अपडेट कर सकते हैं। बहुत शुक्रिया। नज़ीर आवान साहब हमारे साथ मौजूद हैं, फॉर्मर प्रेसिडेंट पाकिस्तान रेलवे ड्राइवर्स एसोसिएशन की, उनके साथ हम बात करेंगे और उनसे हम पूछेंगे कि क्या वो अमूमी वजूहत होती हैं जिसके सबब यह हादसा होता है, अगर इसमें दहशतगर्दी के एलिमेंट को या उसको निकाल दें। अनिल सक्सेना साहब ने हमें ज्वाइन किया है, एडिशनल डायरेक्टर जनरल हैं और वो इस वक्त हमारे साथ मौजूद हैं। सक्सेना साहब बहुत शुक्रिया आपका, आपने हमें भारत से ज्वाइन किया है। जी अनिल सक्सेना साहब आप हमारे साथ हैं, ठीक है जी। सक्सेना साहब से हमारी बात हो रही है लेकिन वो साथ साथ बाकी चैनल्स को भी अपडेट कर रहे हैं, तो होपफुली वो हमें कुछ ताज़ा तरीन जो अपडेट अकाउंट है इसका वो हमें दे सकेंगे और ये बता सकेंगे कि ये हादसा किस सबब पेश आया, क्यों कर पेश आया और ये कि वहाँ पे किस नोयत की इमदादी सरगर्मियाँ जारी हैं, किन बुनियादों पर तहकीकत हो रही हैं। और हम नज़ीर आवान साहब से भी रابطہ करते हैं, वो हमारे साथ टेलीफोन लाइन पर मौजूद थे लेकिन रابطہ ड्राप हो गया। साबिक सदर हैं पाकिस्तान रेलवे ड्राइवर्स एसोसिएशन के और उनसे हम कुछ तकनीकी नोयत की बातें जानेंगे जो बहुत आम जहनों में ये सवालात होते हैं, क्योंकि हम जब रोड एक्सीडेंट्स की बात करते हैं तो हमारे जहनों में बहुत सारी उसकी वजूहात का तसव्वुर बहुत वाज़ेह है कि एक्सीडेंट्स की क्या क्या वजह हो सकती हैं, लेकिन ट्रेन का जब एक्सीडेंट्स होता है जिसमें बज़ाहिर एक ट्रैक है जिसके ऊपर रेल चली जा रही है, अक्सर केसेज में तो ये भी होता है कि सामने से आने वाली रेल टकरा जाती है, इन अवामिल में कहाँ गलती होती है, रेलवे ट्रैक जो है अगर उनको फ्रैक्चर कहा जा रहा है तो वो क्यों कर फ्रैक्चर होते हैं, किस सबब होते हैं और इससे नुकसान कैसे होता है, इसके साथ साथ वो जो उसकी बसेज हैं जिनको हम बोगियां कहते हैं उनकी उनकी बनावट में या उनकी जो किस नोयत का मटेरियल इस्तेमाल हो तो कम से कम कैजुअलिटीज़ का इम्कान होता है, कुछ जनरल बातें पूछते हैं। नज़ीर आवान साहब से हमारा दोबारा रابطہ हो गया है, फॉर्मर प्रेसिडेंट पाकिस्तान रेलवे एसोसिएशन ड्राइवर एसोसिएशन, इस वक्त वो हमारे साथ हैं। आवान साहब बहुत शुक्रिया आपका, आपने भी ज्वाइन किया है।
मेहरबानी जनाब आपकी भी।
जी हम बात कर रहे हैं, भारत में आज बहुत एक अफसोसनाक वाकया पेश आया है, ट्रेन एक्सीडेंट है, 115 से ज़्यादा लोग जो हैं वहाँ पे उनके मरने की इत्तलात मिल रही हैं। पटना से इंदौर जाने वाली ये ट्रेन थी, कानपुर के करीब हादसे का शिकार हुई, 14 बोगियाँ पटरी से उतरी, आपने भी ये खबर सुनी होगी, हमने कुछ अपडेट्स तो ली हैं वहाँ से। लेकिन मैं जनरली आपसे जानना चाहता हूँ कि ट्रेन के जो हादसात होते हैं, वो खास पाकिस्तान में हों, भारत में हों, या दुनिया के किसी भी हिस्से में हों, उसकी अमूमी वजह क्या होती है?
सिस्टम में खराबी और रेलवे कवानीन पर अमल ना करना।
अच्छा,
और दूसरी बात जो मटेरियल फेलियर, पाकिस्तान की बात करता हूँ,
जी जी,
मटेरियल फेलियर, जो मटेरियल खरीदा जाता है अक्सर एक्सीडेंट मटेरियल फेलियर की वजह से।
अच्छा, मटेरियल फेलियर से क्या मुराद लें? यानी जो इंजन हैं वो पुअर हैं, या जिस मटेरियल से पटरियां बनाई गई हैं वो बोझ नहीं सार पा रही, क्या? हाँ, क्या
जी? इंजन, इंजन जो अभी कोटा में एक एक्सीडेंट हुआ था
जी,
उसमें इंजन के मामला खराब थे।
ठीक है,
अभी ये मुल्तान रीजन में एक एक्सीडेंट हुआ था तो उसमें सिग्नल सिस्टम खराब था।
सही
चैलेंज है, ऐसी बात नहीं करते हैं, कोई अखबारी खबर नहीं दे रहा हूँ मैं, जो कहूंगा उस पर पैरा भी दूंगा और डिबेट जहाँ मर्जी कर लें।
सही है।
और तीसरी बात, जब एक्सीडेंट होता है तो जो उस पर इंक्वायरी कमेटी बनाई जाती है, उस इंक्वायरी कमेटी में अपने अपने सिस्टम को बताते हैं।
सही,
यानी अगर कोई इंजीनियरिंग का है तो वो इंजीनियरिंग वालों को बचा रहा है,
समझ गया,
मैकेनिकल का है तो मैकेनिकल वालों को बचा रहा है।
ठीक,
अगर वो इंक्वायरी इस असूल के मुताबिक करें कि जो फॉल्टी है, जिसकी वजह से एक्सीडेंट हुआ है, वो वजह तलाश करें, तो आइंदा एक्सीडेंट नहीं हो सकता।
ठीक है। अच्छा, दूसरा मुझे ये बताएं, आपने जो सिस्टम की खराबी की बात की है, उसमें मॉनिटरिंग का निज़ाम कैसा है? अगर हम सिर्फ पाकिस्तान पे फिल वक्त अगर फोकस करें, आपका एक्सपीरियंस वहाँ पे रहा है, तो ट्रैक की मॉनिटरिंग, उसकी मेंटेनेंस, उसका निज़ाम कैसा है?
अगर ट्रैक की मॉनिटरिंग ठीक होती तो अनमैंड लेवल क्रॉसिंगों पर इतने एक्सीडेंट ना होते।
सही,
दर्जनों ड्राइवर शहीद हो चुके जो अनमैंड लेवल क्रॉसिंग, जो बेबहा बने हुए हैं, जहां पर अभी चंद रोज में 3 एक्सीडेंट हो चुके।
सही, इस वजह से। अच्छा, ये बताएं आवान साहब, अभी हमें हमारे कॉरेस्पॉन्डेंट, हमारे नुमाइंदे भारत से बता रहे थे कि जो इसमें ज़ख्मी हुए हैं हादसे में लोग, वो ये बता रहे थे वहाँ पे टेलीविजन चैनल्स को कि ट्रेन पहले कुछ मवेशियों से टकराई, 15-20 मिनट की वहाँ पे रुकी, मुरम्मत की गई बेसिक चीज़ों की, और फिर जब चली तो स्टिल बड़ी अजीबोगरीब आवाज़ें आ रही थी, इसके बावजूद ट्रेन ड्राइवर ने उसको चलाने पे और 80 से 100 किलोमीटर की स्पीड पे वो चला रहे थे जब वो दोबारा हादसे का शिकार हो गई। तो ये जो माल मवेशी हैं ट्रैक के इर्द गिर्द होना, ये किस हद तक हादसों का सबब बनते हैं? और आपके ख्याल में अगर ट्रेन ऐसे किसी हादसे का सबब बनी थी तो दोबारा उसको ट्रैक पर जाने से पहले किस तरह के चेक्स की ज़रूरत थी?
ये सिस्टम की खराबी है सर, यही सिस्टम की खराबी है। जब तक उसको इंजीनियरिंग का स्टाफ फिट ना करता, उसको मूव नहीं करना चाहिए था।
सही, जब तक इंजीनियरिंग स्टाफ उसको क्लियरेंस ना देता,
और जो जहां पर ट्रैक पर हिफाजत नहीं होती, जैसे इंडिया और पाकिस्तान में नहीं है, ट्रैक पर जो मर्जी चीज चली जाती है।
सही,
लाइन पर, ट्रैक पर जो मर्जी चीज उसको ट्रेस पास कर लेती है, यहाँ तक के गाड़ियां बगैर रोड के उनको पास कर लेती हैं, तो ये एक्सीडेंट का बहुत ज्यादा वजूहत बनती है।
ठीक है, ये बताइए रेल फ्रैक्चर क्या होता है? यानी ये ट्रेन की पटरियों के अंदर फासले आने को कहते हैं, उनका कमजोर होना, इसको कहते हैं क्या वजह, इसको क्या रेल फ्रैक्चर से क्या मुराद?
रेल फ्रैक्चर होती है जहाँ से रेल टूट जाए।
ठीक है, पटरी,
हाँ जी, पटरी टूट जाती है, उसको रेल फ्रैक्चर कहते हैं।
ठीक है, ऐसा कोई निज़ाम नहीं है इस मॉडर्न दौर में कि ट्रेन के जो ड्राइवर है उसके पास वो सिस्टम हो कि वो कम से कम 1-2 किलोमीटर तक का चीज़ें सेंस कर सके, या उसकी इवन अब तो GPS मौजूद है तो उसकी कोई पिक्चर उसको मिल पा रही हो, ऐसी जिद्दत नहीं है पाकिस्तान और भारत जैसे मुल्कों के अंदर?
पाकिस्तान में तो नहीं है, और पाकिस्तान में एक और बात नहीं है।
सही,
कि जो हमारी लाइटें हैं उनका फोकस 1 फरलांग तक भी नहीं है।
अच्छा,
जो लोकोमोटिव इंजन की जो लाइट है,
हाँ जी,
वो भी अपना जो है फोकस कैम नहीं रख पा रही।
सही समझिए,
ठीक है ना जी।
दूसरा ये बताइए कि ऐसी इमरजेंसी कंडीशन में ड्राइवर के पास कितना वक्त होता है गाड़ी को रोकने का इमरजेंसी ब्रेक के लिए, क्योंकि हम रोड जो है आम रोड,
हमारे पास 2 सेकंड।
अच्छा,
2 सेकंड के वक्त में ड्राइवर ने फैसला करना होता है सर।
ठीक है, और ब्रेक लगते 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 गाड़ी कितना फासला तय कर जाती है?
सर जी वो स्पीड और लोड पर उसका मुनसर होता है।
सही,
स्पीड और लोड,
ठीक है,
कितना लोड है, कितनी स्पीड है।
ठीक है,
हाँ जी।
तो नॉर्मली जो है वो 100 गज, 200 गज, 300 गज, कुछ अंदाज़
एसडी बोर्ड लगाया हुआ है, साइड डिस्टेंस बोर्ड।
ठीक है,
जो अभी हालिया हादसा हुआ था जुमा गोट में, वहाँ पर एसडी बोर्ड भी नहीं था जहाँ से हमें सिग्नल नजर आना चाहिए।
सही,
साइड डिस्टेंस बोर्ड रूल के मुताबिक लगा होना चाहिए, उसके बगैर सिस्टम मुकम्मल नहीं है। एसडी बोर्ड भी नहीं था।
ठीक, समझ गया। अच्छा, एक और बात हमें बताएं, हादसे ज़ाहिर है वो ज़िंदगी का भी हिस्सा है, हादसे बाज़कात जदीद निज़ाम के अंदर भी हो जाते हैं, यूरोप के अंदर भी ट्रेनों के हादसे हुए हैं, बड़ी कैजुअलिटीज़ हुई हैं। मैं आपसे एक बात पूछना चाहता हूँ कि ये जो बोगियाँ हैं, जो बसेज हैं, ये किस मटीरियल की हों और इनके अंदर क्या हिफाजती ऐसी चीज़ें हों कि जो हलाकते हैं या ज़ख्मी हैं के अंदर बैठे हुए लोग ज़्यादा से ज़्यादा महफूज हो सकें। अभी जैसे ये भारत का हादसा है तो उसमें वहाँ पे ये सवाल उठाए जा रहे हैं कि अगर ये स्टेनलेस स्टील के डब्बे होते तो कैजुअलिटीज इस तरह से ना होती।
सर जी, रेल का रूल और रेगुलेशन पर अमल हो तो डब्बे गत्ते के भी हों तो कोई बात नहीं है, एक्सीडेंट नहीं हो सकता।
इससे क्या मुराद है, रूल्स एंड रेगुलेशंस पे अमल दरामद?
उसमें उसमें ये है कि जो भी हमारा ब्रेक सिस्टम है, नीचे वाला सिस्टम, जो ब्रेक सिस्टम है वो कंफर्म होना चाहिए, परफेक्ट होना चाहिए, उस पर कोई कंप्रोमाइज नहीं होनी चाहिए। यहाँ तो 80-80% ब्रेक सिस्टम ही नहीं है गाड़ियों के नीचे।
अच्छा, तो ब्रेक सिस्टम के बगैर, और अभी ये जो पाकिस्तान में, आप हमें कुछ अपनी ऑब्जर्वेशन, अपना मुशाहिदा या आपकी जो इंफॉर्मेशन भी हो सकती है क्योंकि आपके कलीग्स हैं वहाँ पे, सो ये जो पाकिस्तान के अंदर भी हम सुनते हैं कि रेलवे सिस्टम अपग्रेड हुआ है तो उसमें कुछ बेहतरियां आई हैं?
सर जी, रेलवे सिस्टम अपग्रेड होगा तो ये एक्सीडेंट कभी नहीं हो सकते। अभी आप देखें कि एक माह में कितने एक्सीडेंट हो गए हैं।
सही,
हाँ जी।
तो
अपग्रेडेशन का मतलब ये नहीं है कि हमने चाइना से बोगी खरीद ली, नए इंजन लेकर आ गए तो चला दिए। अपग्रेडेशन का मतलब है कि हम कितनी महफूज ट्रेन के सफर को कितना महफूज बनाया हमने।
सही। अच्छा, अगर हमें दो चीजों में से किसी एक को जिम्मेदार ज्यादा करार देना हो, सो ट्रेल या जो रेल है, जो ट्रैक है, वो ज्यादातर हादसों का सबब बनता है या ट्रेन के अंदर मैकेनिकल टेक्निकल फॉल्ट या ड्राइवर की जो है कहना चाहिए कि सलाहियत है वो उसका सबब बनती है?
देखिए जी, ड्राइवर की सलाहियत के लिए तो एक ट्रेनिंग स्कूल बना हुआ, ठीक है, उसमें आपने जितने भी अफिसरान लगाए हैं अगर वो ईमानदार हैं तो ड्राइवरों को बेहतरीन तरीके से पास करेंगे। और दूसरी बात, इनमें जो लोको इंस्पेक्टर होते हैं सर, लोको इंस्पेक्टर वो होता है जो ड्राइवरों को चेक करता है।
सही।
यहाँ पाकिस्तान में ये निजाम बिल्कुल खराब हो चुका है।
ठीक है, अच्छा ये बताएं हमें आवान साहब, एक और चीज,
जी जी, मुख्तलिफ ब्रांच लाइनों में हमारा ट्रैक खराब है, मेन लाइन पर हमारा ट्रैक अच्छा है।
ठीक, एक और हमें बताएं, हम अक्सर सुनते हैं कि आमने सामने ट्रेनें टकरा गई, एक ही ट्रैक के ऊपर वो आ रही होती हैं, यहाँ पे किसका फॉल्ट होता है और क्या वो सेंस नहीं कर सकते, एक दूसरे को रोक नहीं सकते?
सिग्नल सिस्टम।
सही,
सिग्नल दोनों ट्रेनों को ना मिले तो एक दो ट्रेनें एक ट्रैक पर तो आ ही नहीं सकती ना, क्योंकि उनके जो रूट्स हैं वो स्टेशन मास्टर साहबान बनाते हैं, कंट्रोल ऑफिस से बनते हैं।
सही,
रूट्स बनाने में ड्राइवर का कोई हाथ नहीं होता।
ठीक है,
ड्राइवर को लाइन क्लियर मिलेगा, उसको सिग्नल मिलेगा तो वो सिग्नल क्रॉस करेगा, अगर सिग्नल डाउन नहीं होगा, सिग्नल ग्रीन नहीं होगा तो वो सिग्नल क्रॉस करे तो वो जुर्मदार है।
सही। अब आपने कितने साल पाकिस्तान रेलवे को सर्व किया है? और
40 साल 6 माह।
आप और बाहसियत ड्राइवर, आप रेलवे इंजन ड्राइवर, कितना अर्सा आपने काम किया रोड्स पे, ट्रैक्स पे कितने देर रहे?
ट्रैक पर ही रहा हूँ मैं, पहले असिस्टेंट ड्राइवर रहा हूँ फिर ड्राइवर रहा हूँ।
ठीक है,
ट्रैक पर ही काम किया।
सही, बहुत शुक्रिया आपका।
उसके बाद ड्राइवर इंस्ट्रक्टर रहा हूँ वाल्टन में।
بہت شکریہ نذیر اوان صاحب, فارمر پریزیڈنٹ پاکستان ریلوے ڈرائیورز ایسوسی ایشن. آپ نے ہمیں بہت قیمتی معلومات دی ہیں جس سے ہمیں تو سمجھنے میں آسانی ہوئی ہے کہ ٹرین کے حادثات عموماً کس وجہ سے ہوتے ہیں یا ہو سکتے ہیں اور کیا ایڈوانسمنٹ.
کبھی بھی ایک آدمی کی غلطی سے نہیں ہوتا سر.
یورپ میں کیوں, یورپ میں کیوں کام حادثے ہوتے ہیں آپ کے خیال میں؟ جی بہت شکریہ آپ کا نذیر اوان صاحب ہمارے ساتھ تھے. انیل سکسینہ سے ہم ٹرائی کر رہے تھے, اے ڈی جی ریلوے کے, لیکن کسی سبب وہ اس وقت کسی اور ٹیلی ویژن چینل پہ مصروف ہیں. ہو سکتا ہے کہ ہم پروگرام کے دوران اگر ہمیں مہلت ملی تو ہم کچھ ان سے اپڈیٹس لیں گے. ایک ہم بریک لیتے ہیں سامعین, بریک کے بعد جب ہم واپس آئیں گے تو پروگرام کے اگلے سیگمنٹ پہ ہم بات کریں گے. 2.5 لاکھ پاکستانی ان کو پچھلے 3 سال میں ڈپورٹ کیا گیا ہے, دیگر ممالک سے واپس پاکستان بھجوایا گیا ہے. ایک بریک کے بعد.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے, اس پتے کو یاد رکھیے, www.urduvoa.com.
پروگرام جہانگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن اور پروڈیوسر ہیں اسفر امام, اور یہ پروگرام آپ وائس آف امریکہ واشنگٹن سے براہ راست سن رہی ہیں میڈیم ویوز 972 کلو ہرٹز پہ. پروگرام کے اس حصے میں ہم بات کریں گے پاکستانیوں کی ایک بڑی تعداد پچھلے 3 برسوں میں, جو رپورٹ ہمارے سامنے ہے اس کے مطابق بتایا جا رہا ہے کہ اس کو ڈپورٹ کیا گیا ہے یا واپس وطن بھجوایا گیا ہے. اور یہ جو رپورٹ ہے لیبر مائگریشن فرام پاکستان اسٹیٹس رپورٹ ہے, اس کے مطابق 2012-2015 کے درمیان دوران زیادہ تر تعداد میں پاکستانیوں کو سعودی عرب اور متحدہ عرب امارات سے بھی داخل کیا گیا, واپس گھر بھجوایا گیا. دیگر ممالک میں ایران بھی شامل ہیں, اور وجہ یہ بتائی جاتی ہے کہ بہت ساری سیکیورٹی ریزنز کے سبب پاکستانیوں کو واپس بھیجا گیا. لیکن یہ پاکستان کے جو حکومت کے کچھ عہدیدار ہیں ان سے بات کی ہے وائس آف امریکہ نے, وہ یہ سمجھتے ہیں کہ ان کو سیکیورٹی نہیں بلکہ کنسٹرکشن کے کاروبار میں چونکہ ایک تنزلی آئی ہے پچھلے کچھ برسوں میں, تو اس چیز کے پیش نظر ان لوگوں کو واپس پاکستان بھجوانا پڑا ہے. پاکستان کی معیشت کا بہت زیادہ انحصار جو ہے, کافی حد تک انحصار غیر ملکی زر مبادلہ پہ ہے, اور وہ فورن ریزروائرز کے اوپر یا ایکسچینجز کے اوپر ہے جو غیر ملکی بیرون ممالک مقیم پاکستانی بھجوایا کرتے ہیں. تو یہ 2.5 لاکھ تعداد میں پاکستانیوں کی واپسی, اس سے نہ صرف یہ کہ وہ جن خاندانوں کی وہ معاونت کر رہے تھے, جن خاندانوں کا اقتصادی طور پہ انہوں نے بوجھ اٹھا رکھا تھا, وہاں پہ مشکلات ہوں گی, بلکہ ساتھ ساتھ یہ کہ جو پاکستان کی معیشت میں جس طرح سے وہ کنٹریبیوٹ کرتے ہیں, پاکستان کی اکانومی اور پاکستان کی کرنسی کی ویلیو کو مینٹین کرنے میں جو ان کا کنٹریبیوشن ہے وہ بھی نہیں رہا ہے, اور جس کے سبب چیلنجز ہو سکتے ہیں. ہم کوشش کریں کہ اس سیگمنٹ میں ہمیں جوائن کریں سارم برنی صاحب, چیئرمین ہیں برنی ویلفیئر ٹرسٹ کی, افراسیاب خٹک صاحب فارمر چیئرمین ہیومن رائٹس کمیشن آف پاکستان اور سینٹ کی کمیٹی آن ہیومن رائٹس, وہ بھی اس سیگمنٹ میں ہمارے ساتھ ہوں گے, اور ہم ان سے اس ریفرنس میں بھی بات کریں گے کہ دیگر جو ممالک ہیں جن کے ساتھ لیبر اگریمنٹ پاکستان کے, ان کو کس حد تک اس کو آنر کرنے کی ضرورت ہے. مریم اورنگزیب صاحبہ وزیر مملکت برائے اطلاعات اور نشریات, ان کے ساتھ ہماری بات ہوئی ہے, وہ اس وقت سفر میں ہیں, ٹریول کر رہی ہیں, ہوپ فلی وہ بھی ہمارے ساتھ موجود ہوں گی. اور ہم جو ہے پہلے آپ کو گفتگو سنوا دیتے ہیں باز محمد خان کی, جو کہ اپوزیشن کے ایک رہنما ہیں, عوامی نیشنل پارٹی سے ان کا تعلق ہے. اس ساری بے دخلیوں پہ یا پاکستانیوں کی بڑی تعداد میں ان کو واپس گھر بھجوائے جانے پہ وہ کیا کہتے ہیں باز محمد خان؟
تعداد میں جو اس کو وہاں سے نکالا جا رہا ہے, خلیج کے ملکوں سے یا یورپ کے ملکوں سے یہاں پہ نکالا جا رہا ہے, اس کا پاکستان کے معیشت پہ بہت برا اثر پڑے گا, کیونکہ یہاں پہ غربت بہت زیادہ ہے. یہ جو لوگ یہاں سے گئے ہوئے ہیں پاکستان سے, اور خاص کر پشتونخوا کے سے جو لوگ گئے ہیں, یہاں پہ غربت کی وجہ سے گئے ہوئے ہیں کہ یہاں پہ بہت غربت ہے, یہاں پہ کارخانے نہیں ہیں, کوئی آمدن کے ذرائع نہیں ہیں.
یہ باز محمد خان تھے, عوامی نیشنل پارٹی سے ان کا تعلق ہے. رانا محمد افضل قانون دان ہیں, حکومتی جماعت کے ساتھ ان کا تعلق ہے, اور امور خزانہ کے پارلیمانی سیکرٹری بھی ہیں. وائس آف امریکہ سے انہوں نے بات چیت کی, اور اس بارے میں ان کا موقف کیا ہے
کہ مڈل ایسٹ کے اندر ڈیولپمنٹ کے کام جو ہیں وہ کم ہو رہے ہیں, اور اس کی وجہ سے ہمارے جو کنسٹرکشن انڈسٹری سے منسلک لوگ تھے ان کے واپس آنے کے چانسز ہیں. اب دیکھیں ہم اس کو واچ کر رہے ہیں اور پاکستان کے اندر بھی جتنے لوگ واپس آتے ہیں وہ امپلائمنٹ سیکر نہیں ہوتے, وہ سیلف امپلائڈ امپلائمنٹ کو پسند کرتے ہیں, وہ چھوٹے چھوٹے کاروبار کرتے ہیں. تو میں سمجھتا ہوں کہ انشاءاللہ اس کو ہم اوور کم کر لیں گے,
اس کو ہم اوور کم کر لیں گے. اور برے اثرات اس لیے نہیں ہوں گے کہ وہ روزگار ڈھونڈنے کے بجائے خود کاروبار کرتے ہیں بلکہ ملازمتیں جنریٹ کرتے ہیں. یہ ایک دوسرا نقطہ نظر ہے اور کافی حد تک درست بھی ہو سکتا ہے کہ وہ لوگ جو زیادہ وسائل کے ساتھ آتے ہیں وہ یقیناً کوئی اپنا بزنس یا اپنا کاروبار کرنا چاہتے ہیں. ہم کوشش کر رہے ہیں کہ افراسیاب خٹک صاحب, سارم برنی صاحب یا مریم اورنگزیب صاحبہ جو کہ وزیر مملکت برائے اطلاعات و نشریات ہیں, وہ ہمیں جوائن کریں اور ہم ان کا اس پہ نقطۂ نظر معلوم کر سکیں. مشرق وسطی میں تعمیراتی کام جو ہیں اس میں کافی کنزمپشن ہے پاکستانی لیبر کی, اور ایک خیال یہ ہے جس کا اعادہ کیا یہاں پہ ہمارے حکومتی عہدیدار نے بھی کہ وہاں پہ کنسٹرکشن کے بزنس میں تنزلی آئی ہے جس کے سبب ان لوگوں کو واپس بھجوایا جا رہا ہے. لیکن ہم نے دیکھا ہے سعودی عرب کے اندر حالیہ دنوں میں اخبارات کے اندر یہ بڑا ایشو رہا ہے, نہ صرف اس ریفرنس میں کہ وہ ان کی جبری واپس ان کو پاکستان بھجوایا جا رہا ہے یا ڈپورٹ کیا جا رہا ہے, بلکہ اس سارے پروسیس کے اندر انہیں کئی دنوں کے لیے, کئی ہفتوں کے لیے اور بعض لوگوں کو شاید مہینوں کے لیے بھی جیلوں کے اندر بند رہنا پڑا ہے, جس سے نہ صرف ان کی ذاتی پریشانیاں رہی ہیں بلکہ ان کے اہل خانہ گھر والے افراد دوست احباب وہ بھی بڑی مشکلات کا شکار رہے ہیں. اس میں مختلف غیر سرکاری تنظیمیں انہوں نے بھی بڑا فعال کردار ادا کرنے کی کوشش کی ہے حکومتی اداروں کے ساتھ مل کے ان کو واپس وطن لانے میں, اور ابھی یہ بتایا جاتا ہے کہ سعودی عربیہ کے اندر کافی بڑی تعداد میں ایسے لوگ تھے جن کو ڈپورٹ کرنے کے لیے انلسٹ کیا گیا ہے اور ان کی ڈپورٹیشن کا جو کام ہے, جو عمل ہے وہ جاری ہے. سو کافی ٹف ایک طرح کی سچویشن ہے پاکستان کے ان لوگوں کے لیے, ان شہریوں کے لیے جو دیگر ممالک کے اندر جا کے اپنا روزگار تلاش کرتے ہیں, اور کانٹریکٹ بھی بعض کیسز کے اندر اتنے مضبوط نہیں ہوتے ہیں جس کی وجہ سے وہ وہاں پہ اپنا مقدمہ پلیٹ کر سکیں یا لیبر لاز کو سامنے رکھتے ہوئے اپنے لیے انصاف طلب کر سکیں. اسپیشلی مشرق وسطی کے اندر ایسے قوانین سے متعلق بڑا شکوہ کیا جاتا ہے کہ بہت کم مارجن ہوتا ہے اس لیبر کے پاس جو یہ سمجھتی ہو کہ اس کے ساتھ زیادہ انصاف یا زیادہ بہتر سلوک نہیں ہوا ہے. ہم ٹرائی کر رہے ہیں کہ ہمیں جوائن کریں ہمارے پینلسٹ میں سے جن کے ساتھ ہماری کمٹمنٹ ہے, مریم اورنگزیب صاحبہ, اسٹیٹ منسٹر فار انفارمیشن, وزیر اطلاعات و نشریات, وہ ہمارے ساتھ ہونی چاہیے ہیں. ہم ٹرائی کرتے ہیں اگر رابطہ ہوتا ہے. سارم برنی صاحب چیئرمین ہے برنی ویلفیئر ٹرسٹ کے, اور افراسیاب خٹک فارمر چیئرمین ہیومن رائٹس کمیشن آف پاکستان اور فارمر ہیڈ اینڈ سینٹ کی کمیٹی آن ہیومن رائٹس کے, اور اگر وہ ہمیں جوائن کرتے ہیں تو ہم ان کے ساتھ بات کر پائیں گے. ایک ہم بریک لے لیتے ہیں, بریک کے بعد جب واپس آئیں گے تو ہوپ فلی ہمارے مہمان ہمارے ساتھ ہوں گے, ورنہ کچھ دیر کے بعد ہم اگلے سیگمنٹ پہ ہمیں مجبوراً شفٹ ہونا پڑے گا. ہم نے بہرحال آپ کو اپوزیشن کا اور حکومت کا نقطہ نظر تو سنوا دیا, دونوں اطراف کی بات آپ نے سنی ہے. سو ایک بریک لیتے ہیں, اور بریک کے بعد کوشش ہماری ہوگی کہ ہمارے پینلسٹ میں سے کوئی ہمارے ساتھ ہوں. ٹیلیفون لائنز آج کل اسپیشلی جو سروس پرووائڈرز ہیں ان کے بہاف پہ غالباً کچھ مسائل ہیں, تکنیکی مسائل ہیں, جس کے سبب پاکستان میں کچھ جو سروس پرووائڈرز ہیں, جو کچھ موبائل نیٹورکس ہیں, ان کے ساتھ رابطے میں خاصی دقت آ رہی ہے کئی دنوں سے. سو ایک بریک لیتے ہیں, بریک کے بعد واپس آتے ہیں اور اپنی گفتگو جاری رکھتے ہیں.
آواز ہے دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا, 12 سال کا تھا, تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے ہیں, ابھی بجلی کرنٹ لگاتے.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے.
پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
فون سے رابطہ کرتے 2 لاکھ روپیہ لاؤ, اپنے بچیوں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد, پاکستان.
اور بھارت میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت. اردو سروس کے یہ پروگرام میڈیم ویو 972 پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے اردو voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
پروگرام جہارنگ میں آپ کا خیر مقدم. میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام, نک ایوانوف ہمارے ساتھ انجینئر ہیں, اور ٹیلی فون لائنوں میں مسائل بدستور موجود ہیں, لیکن ان ٹیلی فون لائنوں میں جن لوگوں کو ہم کال کرنے کی کوشش کر رہے ہیں, ہمارے کالرز ہمیں کال کر سکتے ہیں 0800-777-789 کے اوپر, اور مختلف کالز ہمیں وصول ہو بھی رہی ہیں, تو ہم ان کا نقطہ نظر لیتے ہیں کہ ان ایشوز کے اوپر وہ کیا کہتے ہیں جن پہ ہم نے خاص طور پہ بھی بات کی ہے. ریلوے حادثات کے اوپر اس کی عمومی وجوہات کیا ہوتی ہیں, ہم نے ایک ڈرائیور جو ہیں جنہوں نے 41 سال پاکستان ریلوے کو سرو کیا ہے, ان کے تجربات کی بنیاد پہ فرسٹ ہینڈ انفارمیشن شیئر کی ہے کہ عمومی وہ وجوہات کیا ہوتی ہیں جب وہ کنٹرول روم میں بیٹھے ہوتے ہیں, اس کنٹرول روم میں جو پوری ٹرین کو لے کے چل رہا ہے, اس انجن کے اندر کس نوعیت کے عوامل ہوتے ہیں جو بڑے بڑے حادثات کا سبب بنتے ہیں, ڈرائیور کے غلطی کے امکانات کہاں پہ ہوتے ہیں, ٹریک میں مسائل کیسے آئیڈینٹیفائی ہو سکتے ہیں, سسٹم میں کیا خرابیاں ہیں, اور قوانین پر عمل درآمد میں کہاں کوتاہیاں ہوتی ہیں. یہ تفصیلی بات ہم نے ان سے کی, اور اس کے بعد پھر ہم کوشش کر رہے تھے کہ پاکستان کے ان شہریوں کو جنہیں ڈپورٹ کیا گیا ہے پچھلے 3 برسوں کے اندر, 2.5 لاکھ کی تعداد میں یہ لوگ بتائے جا رہے ہیں, اس کے اوپر ہم نقطہ نظر لے سکتے ہیں, لیکن ٹیلی فون لائنز ہمیں یہ اجازت نہیں دے پا رہی کہ ہم اپنے جو مہمان ہیں جو پینلسٹ ہیں ان کے ساتھ ہم بات کر سکیں. بتایا گیا ہے کہ سارم برنی صاحب سے ہمارا رابطہ ہو گیا ہے, چیئرمین برنی ویلفیئر ٹرسٹ. سو ان سے ذرا کوئک انالیسز اس پہ لیتے ہیں, پھر آگے ہم چل کے آج بچوں کے عالمی دن کے حوالے سے, یوم اطفال کے حوالے سے ان کے پاکستان کے اندر حقوق پہ بات کرنے چاہیں گے. سارم برنی صاحب, پہلے ذرا اس پہ ہم گفتگو کرنا چاہیں گے کہ یہ جو 2.5 لاکھ 3 سالوں کے دوران پاکستان میں ان کو ڈپورٹ کیا گیا ہے, بہت سارے لوگ یہ کہتے ہیں کہ سیکیورٹی ریزنز ہیں, حکومت یہ کہتی ہے کہ نہیں یہ سیکیورٹی ریزنز نہیں ہیں, وہاں پہ کاروبار میں یا معیشت کے اندر کنسٹرکشن انڈسٹری کے اندر جو مندہ ہے یہ اس کا سبب ہے. آپ ہمیں انسانی حقوق کے اعتبار سے بتائیے گا کہ کیسے اشور کیا جا سکتا ہے کہ لیبر لاز کے اوپر پراپر عمل درآمد ہو, اور دیگر ممالک میں اسپیشلی سعودی عرب یا مشرق وسطی کے اندر ہم لیبر اگر بھجواتے ہیں تو وہ باقاعدہ ڈاکومنٹڈ ہو اور باقاعدہ اگریمنٹ ان کو پروجیکٹ اور پروٹیکٹ کرتے ہوں.
دیکھیں, سب سے پہلی بات تو میں یہ کہوں گا, جتنے پاکستان سے لیبر کو لے کر کے جاتے ہیں, ایون ورکرز کو بھی جو آفیسر گریڈ کے اوپر بھی لے کر کے جاتے ہیں, ان سے بھی جھوٹ بول کر کے لے کے جاتے ہیں, غلط ایگریمنٹ کرتے ہیں. اور اس میں یہ نہیں کہوں گا کہ سعودی حکومت یا سعودی لوگ غلط ہیں, اس میں ہمارے ہی لوگ, پاکستان ہی کے لوگ غلط ہیں جو غلط طریقے سے جو ہے ایگریمنٹ کرتے ہیں, آگے کچھ اور ایگریمنٹ کیے ہوئے ہوتے ہیں, ان سے کچھ اور ایگریمنٹ سائن کراتے ہیں, ایجنٹس کے اوپر ایجنٹس. ایک اتنا خراب قسم کا نظام بنایا ہوا ہے جس کی وجہ سے پاکستانی ہر جگہ جیلوں کے اندر نظر آتا ہے. پھر اس کے بعد جب یہاں سے جاتے ہیں یہ, تو پھر ان کو نہ کچھ سکھایا جاتا ہے, نہ سمجھایا جاتا ہے, نہ بتایا جاتا ہے. وہی جاہلانہ سوچ, وہی جاہلانہ انداز جو پاکستان میں اپنایا ہوا ہوتا ہے ایک دوسرے کے ساتھ, وہ وہاں جا کر کے اپناتے ہیں, جس کے پھنسے بھی ہیں, پکڑے بھی جاتے ہیں, ڈیپورٹ بھی ہوتے ہیں پھر یہ لوگ.
ٹھیک, یہ وہ مسائل ہیں جس کے سبب ہمارے ساتھ ریگا چترال سے ایک کال ذرا ہم اس پروگرام میں شامل کرتے ہیں, محمد شفا وہ ہمیں جوائن کر رہے ہیں. جی
السلام علیکم.
جی وعلیکم السلام.
جناب یہ برنی صاحب تو ہمارے غریبوں کی پورا نمائندگی کر رہا ہے یہاں پہ, جو حکومت یا اہلکار جو ہیں اور چیز کے بارے میں یہ آپ کا کال نہیں لیں گے, کیونکہ ان کا بہت پیسہ ہے, کوئی اگریمنٹ نہیں ہے. یہاں سے ایک غریب بیچارہ گھر بیچ کے مکان بیچ کے ادھر جاتا ہے, ریکروٹ ایجنسیوں کے ہاتھوں چھٹ جاتا ہے, وہ 3-4 جگہ پر بک جاتا ہے, وہ بھی 1,000 درہم یا 1,000 ریال سے باہر جاتا ہے. اس کا کوئی ایگریمنٹ نہیں ہے, کوئی ایگریمنٹ. میرا اپنے بچے, میرا 2 بیٹے ہیں, انجینئر ہیں, سول انجینئر ہیں, ڈپلوما. میں نے ان کے لیے کیا, وہاں پر 3-4 لاکھ روپے مجھ سے تقاضا کیا گیا, پھر بھی وہ 2 نمبر نکل گئے. ایک بیٹا میرا سیکورٹی میں جا رہا تھا, سیکورٹی کوئنس میں دبئی, اس کے لیے بھی 3,80,000 روپے مجھ سے لیا, 3 مہینے بعد اس کا بھی پتہ نہیں چلا. یہاں پہ ہمارے حکومت کے اہلکار جو ہیں بالکل اوورسیز پاکستان, جو آدمی واپس آئیں گے اس میں حکومت کا کیا ہے, اس میں وزیروں کا کیا ہے؟ یہ غریب گھر بیچ کے گئے ہیں, وہ آئیں گے یہاں پہ, وہ اپنا قرض بھی نہیں چکا سکتے. صرف پاکستانیوں پہ, وہاں پہ انڈین ہیں ان کا پوچھا جاتا ہے, پاکستانیوں کا کوئی نہیں. صرف 1974 میں بھٹو صاحب نے کچھ لوگوں کو بھیجا تھا قطر, وہ صحیح آئے, اس کے بعد 3-4 لاکھ روپے یہ لیتے ہیں. سب سے بڑا کرپشن اس میں ریکروٹنگ ایجنسی میں, اس کا کوئی نہ ایف آئی اے اس کا پوچھتا ہے, نہ کوئی ایجنسی پوچھتا ہے. آپ سے میں درخواست کرتا ہوں, ایک دن एक दिन आप ना टीम भेजते हैं, जितने रिकॉर्डिंग एजेंसी है वहाँ पे कितने लोग दर फदर हो रहे हैं।
सही नहीं, बहुत अहम वैसे आपका मसला है, और ऑफ कोर्स ये ना सिर्फ जाती मसला है, बड़े बहुत सारे घर इसी तरह के मसाइल जो है उसका सामना कर रही हैं। आपका बहुत शुक्रिया हमें कॉल करने का, हमारी कोशिश होगी कि इस मौजू के ऊपर एक तफसीली प्रोग्राम भी करें। अहमद खान खटक हमारे साथ हैं। जी अस्सलाम वालेकुम अहमद खान।
वालेकुम अस्सलाम वालेकुम।
जी वालेकुम अस्सलाम।
मैं जिला करागांव सरसिंह से बोल रहा हूँ, अहमद खान खटक।
जी
जी, जो 22 लोगों को रिपोर्ट कर रहे हैं, पाकिस्तान भेज रहे हैं, अधिकारित कर क्या बनेगा? यहाँ जो तो रोजगार भी नहीं मिलेगा, कारोबार भी उसका नहीं होगा, इसलिए क्या बनेगा फिर?
हाँ नहीं, मैं अब दुरुस्त कह रहे हो, ज़ाहिर इन्हीं इश्यूज़ पे हम बात कर रहे हैं। अपनी हुकूमतों के ऊपर आपके अपनी चॉइसेस होती हैं, उन लोगों के ऊपर भी दबाव आना चाहिए, उनको बताना चाहिए कि आप रोज़गार, सिक्योरिटी, ये बुनियादी जिम्मेदारियाँ हैं हुकूमतों की, तो अपनी बिल्कुल आवाज़ जो है वो रजिस्टर करनी चाहिए। जी हमें हमारे साथ हैं सारे बनी साहब। जी सारे, आपने गुफ्तगु सुनी है हम अपने दोनों कॉलर्स की, काफ़ी चैलेंजेस है। ये रिक्रूटिंग एजेंसीज का जो बिज़नेस है, इसको कैसे बाकायदा फार्मूलेट होना चाहिए और इसके ऊपर नज़र होनी चाहिए ताकि वो आम लोगों को कम अज़ कम बेवकूफ़ ना बना सकें, और लेबर अगर भिजवाते हैं तो वो रिश्वत ना लें, जो बेचारे दो दो तीन साल तो लग जाते हैं अपना वो पैसा जो दिया है वो कमाने में, और कॉन्ट्रैक्ट अगर जल्दी ख़त्म हो जाए या वो डिपोर्ट हो जाए तो वो तो सारी ज़िंदगी मकरूज रहते हैं।
देखिए, इसके अंदर गवर्नमेंट को एक साइट ऐसी बनानी चाहिए जिसमें रजिस्टर्ड करें एनजीओ, ऐसे रिक्रूटमेंट जो एजेंसीज हैं इनको, और लोग मुतमईन होने के लिए जो रजिस्टर्ड जो होंगे एजेंसीज उनको, उनसे सिर्फ रब्ता करें, और उनके लाइसेंस फीस भी अच्छी खासी फीस रखी जाए। यहाँ तो 25,000-50,000 रुपए में रिक्रूटिंग का जो है वो लाइसेंस आप ले लेते हैं, आज आपका ये बैन लग गया, कल वो दूसरा बना के बैठ गया, परसों तीसरा बना के बैठ गया, और परसों और कल क्या, वो पहले से कई कई नाम के लाइसेंस लिए होते हैं, एक पे प्रॉब्लम आती है दूसरे से शुरू कर देते हैं, तीसरे से शुरू कर देते हैं। तो ये लोगों से, गरीब लोगों के साथ खेला जा रहा है। यहाँ पे मिस्त्री एक दिन के 1500 रुपए लेते हैं, और इस मुल्क में प्रॉपर्टी भी बहुत सस्ती है, और अफसोस के जब खलीजी ममालिक ये जाते हैं तो 1000 धरम पे जो पाकिस्तानी 28,500 रुपए बनते हैं, और वहां पे प्रॉपर्टी भी पाकिस्तान के हिसाब से 100 गुना ज्यादा महंगी मिलती है प्रॉपर्टी, उधर उनके साथ ये इस तरीके से जो पैसे दे रहे हैं, उन्हें भी सोचने की जरूरत है, हमारे वालों को भी सोचने की जरूरत है कि किस तरीके से जो है ना इंसान को इंसान समझा जाए। वो ममालिक जिन्हें हम उल्टे सीधे अल्फाज से नवाजते हैं और बोलते हैं, आप उन ममालिक में देखें तो सही इंसान को किस तरीके से इंसान समझा जाता है, किस कदर इंसानियत का वहाँ रिश्ता है।
और ये बिल्कुल एक एक्चुअल पिक्चर लोगों के सामने लानी चाहिए। अफरासियाब खटक साहब ने हमें ज्वाइन किया है, हमारे सीनियर और सीजन पॉलिटिशियन है, फॉर्मर चेयरमैन ह्यूमन राइट्स कमीशन ऑफ पाकिस्तान और सेनेट की कमेटी ऑन ह्यूमन राइट्स को भी तवील अरसा हेड करते रहे। खटक साहब बेहद शुक्रिया आपका, आपने हमारे लिए वक्त निकाला है। जी अफरासियाब खटक साहब।
जी बिल्कुल, मैं हाजिर हूँ।
जी बहुत शुक्रिया, आपकी आवाज़ अब हम तक पहुंच पा रही है। हम अभी इस सेगमेंट में हम बात कर रहे हैं कि बहुत बड़ी तादाद में डिपोर्टेशन हो रही है पाकिस्तानियों की। पिछले 3 वर्षों में रिपोर्ट आई है कि 2.5 लाख पाकिस्तानियों को वापस भिजवाया गया है। कहा जाता है सिक्योरिटी रीजंस, पाकिस्तान के ऑफिशियल्स ये कहते हैं कि बिजनेस वहाँ पे और इकोनॉमी चूंकि कमज़ोर हुई है तो इसलिए वो मालिक भिजवा रही हैं। हम बाकी जो चीज़ें रिक्रूटिंग एजेंसी हैं उनको कैसे फार्मुलाइज और डिसिप्लिन किया जाना चाहिए उस पर तो बात कर ही रहे हैं, लेकिन ये कि ये जो बिजनेस कॉन्ट्रैक्ट्स होते हैं, ज़ाहिर एक थ्रू प्रॉपर चैनल ये लोग जाते हैं, जो रिक्रूटिंग एजेंसीज हैं वो गवर्नमेंट के पैनल के ऊपर काम करती हैं, वहाँ पर क्या बेहतरी लाने की ज़रूरत है कि यहाँ तो बड़े, हम तो बुनियादी इंसानी हकूक की बात करें, बहुत बुरी तरह वायलेट होते हैं, लोग मकरूज हो जाते हैं और ख़ानदान के खानदान तबाह हो रहे हैं इसमें।
जी बिल्कुल, ये हकीकत में बहुत अनइवन और अनफेयर मुआवजे हैं जो कंपनियां हैं यहाँ से लोगों को ले जाती हैं और वहाँ उनके साथ गुलामों जैसे सलूक करती हैं। मैं समझता हूँ कि जो हमारे पाकिस्तानी खलीज के ममालिक में काम करते रहे हैं उनके जो कॉन्ट्रैक्ट हैं वो बड़े अनफेयर हैं, और कृष्ण जी हमारे हुकूमत ने दिलचस्पी नहीं ली और उन्होंने देखा कि ये किस तरह के हालात में जा रहे हैं और किन शरायत पे काम करें कि ये शरायत बैन अक्वामी जो कवानीन हैं लेबर लॉज के उसके मुताबिक हैं। और ये मैं समझता हूँ कि ऐसी ऐसी चीजें गुजरी हैं, मतलब कुवैत से हमारे लोगों को जब निकाला जा रहा था एक क्राइसिस में तो बहुत सारे लोग वापस आए और उन्होंने अपनी सारी जिंदगी के जो कुछ उन्होंने जमा किए तो वो सब बेचारे छोड़ के आ गए थे। इस तरह से और भी मिसाल हालिया दिनों में सऊदी अरब में जो लोगों को निकाला गया है,
कैद किया गया
है, फांसी करने पड़े हैं बिल्कुल अमलन
جی ہاں، ابھی چترال سے اور ہمارے ساتھ وہاں پہ کرک سے لوگ موجود تھے، وہ بھی یہی رونا رو رہے تھے کہ مقروض ہو جاتے ہیں پڑھے لکھے لوگ، قرضہ لے کے باہر جاتے ہیں اور چند مہینوں بعد ڈپورٹ ہو جاتے ہیں. ہم نے چونکہ کافی عرصے سے کافی ٹائم سے ملا رہے تھے لیکن انفارچونیٹلی آئی ٹیلی فون لائنوں میں خرابی تھی، سو سیگمنٹ کو تھوڑا سا محدود کرنا پڑے گا ہمیں. اگلے پہ میں آپ کے کوئک کمنٹس لوں گا اس کے اوپر بھی، وہ بھی بچوں کے حقوق سے متعلق ہے. چند سیکنڈ کی ہم ایک بریک لیتے ہیں، ہمارے دونوں پینلسٹ ہمارے ساتھ رہیں گے. پلیز ہمارے ساتھ رہیے گا.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
پروگرام جہارنگ میں آپ کا خیر مقدم، میں ہوں اسد حسن اور پروڈیوسر ہیں اسفر امام. بات ہم کریں گے آج بچوں کا عالمی دن ہے اور پاکستان کے اندر بچوں کے حقوق کے حوالے سے یا اس سے متعلق جو قوانین بنائے گئے ہیں وہ کتنے مؤثر ہیں، اس کے اوپر کس حد تک عمل درآمد ہو رہا ہے، وہ اپنے نفاذ میں کس حد تک کامیاب ہیں. اس کے بارے میں جو غیر سرکاری ادارے ہیں ان کے تحفظات آپ بھی موجود ہیں، وہ یہ سمجھتے ہیں کہ لیجسلیشن ضرور ہوئی ہے جو بالکل کہنا چاہیے کہ بارش کے یا پہلے قطرے کے مترادف ہے، لیکن عمل درآمد کے بارے میں صورتحال ابھی بھی کوئی آئیڈیل نہیں ہے. ہمارے ساتھ ہیں انالیسز کے لیے افراسیاب خٹک صاحب، فارمر چیئرمین ہیومن رائٹس کمیشن آف پاکستان کے اور فارمر سینیٹر بھی ہیں. سارم برنی صاحب میرے ساتھ ہیں، چیئرمین برنی ویلفیئر ٹرسٹ کے. افراسیاب خٹک صاحب، پہلے ذرا بچوں کے ریفرنس میں بات کرتے ہیں. بڑا دن ہے ظاہر ہے، یہ تو نسلیں ہیں، مستقبل ہوتا ہے کسی بھی ملک کا. کیسے ان کو سیکیور کیا جا سکتا ہے؟ ان کے جو بنیادی رائٹس ہیں اس کے اندر تعلیم ہے، اس کے اندر فوڈ ہے، اس کے اندر باقی جو تشدد ہے، اس طرح کے واقعات سے ان کو محفوظ کرنے کے لیے، بنانے کے لیے کیا کرنا چاہیے سوسائٹی کی سطح پہ بھی اور حکومت کی سطح پہ بھی؟
دیکھیے جی، یہ جو 18ویں ترمیم ہوئی تھی اس کے اندر انسانی حقوق کی صورتحال کو بہتر بنانے کے لیے ایک یہ بھی تبدیلی لائی گئی تھی کہ بچوں کے لیے تعلیم لازمی کرا دی گئی تھی، ابتدائی تعلیم، لیکن بدقسمتی سے عمل درآمد نہیں ہو سکا ہے. تو پہلی بات یہ ہے کہ تعلیم کے لیے جو آئین میں تبدیلی آئی تھی اس پہ حکومت عمل درآمد کروائے. حکومتی میں مراد میری ایک حکومت نہیں، حکومتی مطلب جو بھی ہیں یعنی پارٹیزن، اس سے بارہ طرح کی میں بات کرنا چاہتا ہوں.
بالکل
کہ ان حکومتوں کو چاہیے کہ وہ صوبائی یا مرکزی حکومتیں وہ اس پہ عمل درآمد کروائیں اور بچوں کو تعلیم دلوائیں. اس کے ساتھ ہی چائلڈ لیبر ہے، یہ ہمارے یہاں بالکل عام ہے.
صحیح،
بدقسمتی سے جو غریب فیملیز ہیں ان کے لیے کوئی چارہ نہیں ہے، لیکن میں سمجھتا ہوں کہ ریاست کو ذمہ داری دینی چاہیے اور چائلڈ لیبر کے حالات ہیں ان میں مداخلت کرنی چاہیے اور چائلڈ لیبر کو روک کے بچوں کو بجائے کام کرنے کے ان کو تعلیم کا بندوبست کرنا چاہیے، ان کے لیے وسائل فراہم کرنے چاہیے، ان کے لیے ان کو بچپن ان کا جو ہے وہ اجازت ہو کہ وہ بچپن گزاریں، کیونکہ بےچارے بچپن اپنا گزار نہیں پاتے.
Exactly. بالکل درست کہا آپ نے.
ان کی معصومیت ہے، ان کا تجسس ہے، وہ تباہ ہو کے رہ جاتا ہے لیبر جو ان سے لیبر لی جاتی ہے.
جی سارم بنی صاحب، آپ ہمیں بتائیے گا آپ کی آبزرویشن کیا ہے، کس حد تک پاکستان کے اندر جو بچوں کے حقوق ہیں، بات تو بڑے طویل عرصے سے ہوتی آ رہی ہے، وہ ایک اہم مسئلہ بھی سمجھا جا رہا ہے اور اس پہ کسی نہ کسی سطح پہ عمل درآمد ہو رہا ہو آپ کے مشاہدے میں؟
آپ بات کرتے ہیں تو یہاں تو پاکستان میں کسی قسم کے کوئی حقوق نام کی صرف باتیں تو ہوتی ہیں، عملی طور پہ کسی کے بھی کوئی حقوق نظر نہیں آتے، یا کتابوں کے اندر قانون نئے نئے بنتے، حقوق لکھے جا رہے ہوتے ہیں اور وہ جمع ہوتے چلے جاتے ہیں، لیکن عملی طور پہ کسی کے لیے کوئی حقوق نہیں ہے. ادھر کیا حقوق ملے گا کہ جدھر ایک ماں کے بچے چھین لیے جاتے ہیں، اغوا ہو جاتے ہیں، مار کے ندیوں میں پھینک دیے جاتے ہیں، جنگلوں میں پھینک دیے جاتے ہیں، اور وہ دھکے کھا کھا کر کے تھک ہار کر کے اپنی موت مانگتی ہے کہ مجھے بھی اللہ مار دے، میں اپنے بچوں سے جا کے اس قبر میں ہی مل لوں. تو ادھر ہم کس حقوق کی بات کر رہے ہیں؟ حکومتی جہاں تک کہ بات ہے، دیکھیں حکومتیں اس کو کسی مد میں اس میں مت لے لیجیے گا سیاسی یا غیر سیاسی، اس میں مقصد کہ کسی کی برائی ہے، مقصد یہ ہے کہ جو بیٹھی ہے حکومت وہ، جو جا چکی ہے حکومت وہ، انہی کو نہیں ہم ٹیکنے دیتے، اور یہ بھی ہمارے لیے پھر کوئی ایسے کام نہیں کر کے دیتے جس سے کوئی عوامی سطح پہ کوئی چینج آئے، کوئی بہتری آئے.
صحیح.
ہمارے یہاں جو پہلی حکومت تھی اس کے بھی ہم خلاف تھے، جو اس سے پہلی تھی اس کے بھی ہم خلاف تھے، جو آج ہیں ہم اس کے بھی خلاف ہیں. صحیح حکومت کب آئے گی اور کون لائے گا؟ پھر کیا ہم میں اتنی ہمت ہے کہ ہم نکلیں آگے؟ اگر آپ مجھ سے بولے آپ آئیں گے حکومت میں، سب سے پہلے تو میں منع کروں گا، نہیں جی میں حکومت میں نہیں آنا چاہتا. تو اگر کوئی بھی بہتر کام کرنے والا حکومت میں نہیں آنا چاہتا تو پھر آپ بہتری کس طریقے سے چاہتے ہیں حکومتوں سے؟
صحیح، بہت شکریہ آپ کا سارم بنی صاحب، آپ نے ہمیں جوائن کیا. خٹک صاحب آپ ہمارے ساتھ رہیے گا، میں نے ایک اور ایشو پہ آپ کے ساتھ بات کرنا ہے، لیکن چند سیکنڈ کی ہم آپ کو ساؤنڈ بائٹ سنواتے ہیں. حکومت کا ورژن کیا ہے؟ حسن منگی ڈائریکٹر جنرل فیڈرل منسٹری فار ہیومن رائٹس کے، وہ کیا بتا رہے ہیں؟
अभी जुवेनाइल जस्टिस के रिफॉर्म पे बात हो रही है, वो लॉ ऑलमोस्ट बन चुका है और वो शॉर्टली इंशाल्लाह उसको भी ले जाएंगे हम कैबिनेट में। वफाकी मुतसब ने 13 चाइल्ड कमिश्नर बनाए हुए हैं थ्रूआउट पाकिस्तान। उनका काम यही है कि बच्चों के साथ जो मसाइल हों उनको आप प्रिवेंट करें, उनको रिड्रेस करें। एक तरफ ये निज़ाम मौजूद है, सूबाई मुतसब का निज़ाम मौजूद है, बच्चों के प्रोटेक्शन के अदारे मौजूद हैं, हेल्प लाइन्स मौजूद हैं, तो बहुत बेहतर है पहले की नस्बत हालात।
ये नुक्ता नज़र था हसन मंगी साहब का। अफराज साहब खटक साहब, एक मिनट मैं आपसे और लूँगा और ये इसका ताल्लुक इन दोनों मौजूदात से नहीं है। हम अफसोस का इजहार करना चाहेंगे, ताज़ियत का इजहार करना चाहेंगे, बहुत सीजनड और बहुत हम्बल बड़े पॉलिटिशियन थे, टावरिंग पर्सनैलिटी हाजी अदील साहब, फार्मर सैनिटर पाकिस्तान की सैनट, पाकिस्तान की पार्लियामेंट और मुख्तलिफ अहदों पर उन्होंने तवील खिदमत अंजाम दी। बड़े रिस्पेक्टेबल नाम था, उनका इंतकाल हुआ गुज़श्त रोज़। अवामी नेशनल पार्टी से उनका ताल्लुक और तवील आपकी रफाकत रही। सो एक तो हमारी पूरी टीम जानिब से ताज़ियत, दूसरा हम जानना चाहेंगे कि आप उनके बारे में, उनकी शख्सियत और उनकी जो खिदमात हैं उसके रेफरेंस में जितना आप उसको मुख्तसर अल्फाज में उनको हाईलाइट कर सकेंगे, उनको ट्रिब्यूट पेश कर सकें।
जी नवाजिश है आपकी, मैं आपका को शुक्रिया अदा करता हूँ। मैं ये कहना चाहता हूँ कि हाजी अदील साहब के वाले साहब जंग आजादी में अंग्रेज के खिलाफ जंग आजादी के बड़े मुजाहिद थे, हकीम अब्दुल जलील नदवी साहब, और काफी उन्होंने सहूबतें बर्दाश्त की थी और हाजी अदील साहब ने उनकी रिवायत को बरकरार रखा और पाकिस्तान में अमन, जमहूरियत, इंसानी हकूक और भलाई के लिए वो हमेशा उन्होंने स्टैंड लिया और एक फेडरल डेमोक्रेटिक पाकिस्तान बनाने के लिए उन्होंने सारी जिंदगी वक्फ की थी। इस सिलसिले में उनकी काफी खिदमात हैं। ये जो NSC अवार्ड अभी मौजूद है, इसको वजूद में लाने में और 18वीं तरमीम में मैं वो एक टीम की शक्ल में हमने काम किया, तो वो हमारी पार्टी के लिए भी और हमारे सूबे के लिए, हमारे मुल्क के लिए एक बहुत बड़ा सरमाया थे। एक बहुत बड़ा नुकसान एक तरह से हुआ, एक बहुत बड़ा खला पैदा हुआ है। ऐसे बहुत से अखबारों ने लिखा है कि आखिरी उस नसर में से थे जो अखलाकी बुनियादों पर सियासत करते थे, तो एक तरह से हमने बड़ा नुकसान किया। लेकिन मैं समझता हूँ कि उनको खराज तहसीन पेश करने का बेहतरीन तरीका यह है कि जो उनके आदर्श थे, उनकी जो रवायत थी, उनको हम कायम रखें और अपने उसी रास्ते पे हम आगे बढ़ते रहें।
बेहद शुक्रिया आपका अफराज साहब खटक साहब, और हमारी मरहूम के लिए दुआ है और उनकी फैमिली के साथ भी ताज़ियत, और आपका बेहद शुक्रिया कि आपने हमारे लिए वक्त निकाला, आप हमारे साथ मौजूद रहे। चंद सेकंड की एक ब्रेक हम लेते हैं सामीन, ब्रेक के बाद जब वापस आएंगे तो बात करेंगे अमरीकी सियासत के ऊपर और सदर बाराक ओबामा वो नौजवानों पर जोर दे रहे हैं कि वो डोनाल्ड ट्रंप से मुतालिक किसी फैसले पर ना पहुँचें और उनको मौका दें, और ज़रूरी नहीं कि जो वो उनके बारे में एज्यूम कर रही हैं उसी तरह से चीज़ें हों। एक ब्रेक के बाद
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
प्रोग्राम जहारंग में आपका एक बार फिर खैर मकदम, मैं हूं असद हसन और प्रोड्यूसर हैं हमारे साथ असफर इमाम, और प्रोग्राम के हिस्से में हम बात करेंगे अमरीकी सियासत के ऊपर, डोनाल्ड ट्रंप प्रेसिडेंट इलेक्ट, उनकी ट्रांजिशन, उस रेफरेंस में हमारी प्रोग्राम्स की बाकायदा एक सीरीज चली आ रही है और उसमें हम रोज़ाना बात करते हैं। कुछ फियर्स भी जन्म ले रहे हैं उनकी इब्तदाई जो अपॉइंटमेंट्स हैं या उनकी इब्तदाई जो नामजदगियाँ हैं उसकी जानब से, लेकिन बाज़ इतलात के मुताबिक वो उसको बैलेंस करते हुए भी नज़र आते हैं। जब वो नस्बता मुतदल लोगों के बारे में जो नाम आ रहे हैं कि वो अपनी इंतजामिया का उनका हिस्सा हो सकते हैं, दूसरी जानब हम देखते हैं कि बहुत ही अनप्रेसिडेंटेड है, बहुत ही गैर मामूली बात है कि अमरीका के मुख्तलिफ शहरों के अंदर पहले मुजाहरे हुए और फिर अब खासतौर पर जो स्कूल के बच्चे हैं, यहां तक कि जिनके वोट्स भी नहीं है, वो भी सड़कों पर आते हैं और प्रेसिडेंट इलेक्ट डोनाल्ड ट्रंप के खिलाफ एहतजाज करते हैं। यहां पर साजिद तारर साहब जो कि उनके बड़े हामी हैं और मुस्लिम्स फॉर ट्रंप को भी उन्होंने चैंपियन किया, लीड किया, और उनसे रात भी हमारी एक तफसीली नशस्त रही, वो ये समझते हैं कि दर हकीकत यहां पर जो डेमोक्रेटिक लीडरशिप है उनको ये मैसेज देना चाहिए, कन्वे करना चाहिए कि वो इस तरह के मुजाहरों से डिस्करेज करें। प्रेसिडेंट ओबामा जो कि फिरू में मौजूद थे लातिनी अमरीका में, उन्होंने उन नौजवानों से भी तो जरूर कहा है कि वो कोई बुरा तस्वुर कायम ना करें प्रेसिडेंट इलेक्ट डोनाल्ड ट्रंप के बारे में और उनको मौका दें और उसके बाद देखें कि वो किस तरह से परफॉर्म करते हैं, और वो ये उनका हुस्न ज़न है और वो ये कहते हैं कि प्रेसिडेंट इलेक्ट डोनाल्ड ट्रंप जो हैं, ज़रूरी नहीं है कि कोई भी सदर वो सारे एक्शंस ले सके, वो सारे काम कर सके जिसका اعلان جو ہے وہ انتخابی مہم میں کیا جاتا ہے. کوئک ہم جائیں گے اپنے پینلسٹ کے پاس. ڈاکٹر نثار چودھری صاحب ہمارے ساتھ ہیں, بہت ہی لرنڈ پرسنالٹی ہیں, یو ایس بیسڈ اینالسٹ ہیں, ایجوکیشنسٹ ہیں, ڈاکٹر ہیں. اور ہمارے ساتھ ہیں مسعود عبدالی صاحب, وہ بھی امریکہ میں موجود ہیں, رائٹر ہیں. زرنگار نیو یارک میں مقیم صحافی ہیں اور اس الیکشن کی کوریج کرتی رہی ہیں مختلف چینلز کے لیے. تینوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. ڈاکٹر نثار چودھری صاحب, آپ فرمائیے گا کتنا مختلف ریئیکشن ہے, آپ کافی عرصے سے امریکہ کے اندر موجود ہیں, اور خاص طور پہ جو یوتھ کی جانب سے آ رہا ہے وہ کیوں کر سگنیفیکنٹ ہے؟
یہ دراصل ہمیں, میں 40 سال سے ادھر ہوں
جی,
اور آج تک اس طرح کا سینیریو کمپیننگ میں یا آفٹر کمپیننگ کبھی ہم نے نہیں دیکھا. اور اس میں ہو یہ رہا ہے کہ ڈونلڈ ٹرمپ, چونکہ ایکسپیرینس نہیں تھا ان کا, رف ایجز تھے ان کے, پھر انہوں نے جن لوگوں کو گیلونائز کیا وہ ہارڈلی ووٹ بھی دیا کرتے تھے, اور پھر جو انہوں نے پرامس کیے ہیں وہ اتنے انلمیٹڈ ہیں کہ آپ نے ابھی مینشن کیا, واقعی پریکٹیکلی ہی ول ناٹ بی ایبل ٹو فلفل آل دی پرامسز. لیکن چونکہ ان کی ویسٹ بیلٹ اور کنزرویٹو بیس ہے, اس کو سیٹسفائی کرنے کے لیے انہوں نے کچھ لوگوں کو امیڈیٹلی اسائنمنٹس دی ہیں جو کہ رائٹ ونگرز ہیں, کلاسیکل رائٹ ونگرز. لیکن میں ذاتی طور پہ سمجھتا ہوں کہ یہ جو آپ نے پروٹیسٹ کی بات کی ہے بچوں کا, ٹین ایجرز کا, لوگوں کا, یہ دیکھیں دس از دی اولڈسٹ ڈیموکریسی ان دی ورلڈ. اور جب آپ ایک ڈیموکریٹک پروسیس میں سے گزر کے فالوئنگ دی رولز آف دی گیم کسی کو الیکٹ کر لیتے ہیں تو وہ بھی ایک ڈیموکریٹک ویلیوز میں کریٹیکل ایلیمنٹ ہے. ٹھیک ہے, فریڈم آف اسپیچ بھی ہے, فریڈم آف گیدرنگ بھی ہیں, لیکن ایٹ دی سیم ٹائم پرنسپلی جب الیکشن کا آؤٹ کم آ جائے, کسی گیم کا آؤٹ کم آ جائے اور اکارڈنگ ٹو رولز آپ نے وہ گیم کھیلی ہو تو اکارڈنگ ٹو دی سیم رول اس کے ریزلٹ کو بھی ایکسیپٹ کرنا چاہیے. پریزیڈنٹ اوباما جو ہیں یہ بڑے نفیس, ڈیسنٹ, بیلنسڈ آدمی ہیں, اور وہ ٹھیک کہتے ہیں کہ ہی شوڈ بی گیون مور
ٹائم. چونکہ ملاقات بھی ہو چکی ہے تو غالباً وہ اس تجربے کی بنیاد پہ بھی کہتے ہوں, لیکن ان کے کرٹکس یہ کہہ رہے ہیں کہ جو پیغام وہ لاطینی نوجوانوں کو دے رہے ہیں وہ اپنے امریکہ کے اندر نوجوانوں کو کیوں ڈائریکٹ اور زیادہ بلند آواز میں نہیں دے رہے.
ہاں یہ بھائی صحیح بات ہے آپ کی, لیکن لیٹ می ایشور یو کہ یہ جو سسٹم ہے گورننس کا, یہ اس میں امریکن ہیڈ بن سو ریزیلینٹ کہ یہ باؤنس بیک ان کا کرنا, اسٹیبلائز کرنا اینڈ کنٹینیو ٹو لیڈ دی ورلڈ. سرٹنلی اس وقت ڈبیٹ ہو رہی ہے کہ ول ہی بی ایبل ٹو کنٹینیو ٹو مینٹین دی رول آف یو ایس اے ایز اے لیڈر ان دی ورلڈ بیکاز آف لیک آف total experience, no experience, no clue about foreign policy, which is very critical if USA has to leave.
لیکن یہ بھی کہا جاتا ہے کہ انسٹیٹیوشنز ہیں اور یہ ہے کہ ساتھ ساتھ ان کو بہت بڑی ایک واسٹ پینل ہے ایڈوائزریز کا, تو ان کے ساتھ سامنے وہ موجود رہتی ہیں جس میں وہ فیصلہ کریں گے. میں باقی ذرا پینلسٹ سے بھی ان کی رائے لے لوں. مسعود عبدالی صاحب, آپ ہمیں یہ بتائیے گا یہ پروٹیسٹ کتنے آپ کے خیال میں غیر معمولی ہیں امریکی جمہوریت کے اندر, جمہوری رویوں کے اندر, اور اسپیشلی جو نوجوان طلبہ ہیں جن کے ووٹ بھی نہیں ہیں, اگر وہ پروٹیسٹ کر رہے ہیں تو کیا وہ کسی حد تک اس چیز کو اعتدال میں یا بیلنس میں یا توازن میں لا سکتے ہیں جہاں پہ وہ سمجھتے ہیں, یا جہاں پہ وہ یہ سمجھتے ہیں کہ نئی انتظامیہ اس کا جو ممکنہ پوزیشن ہو سکتی ہے وہ زیادہ ایکسٹریم پہ ہے, تو کیا وہ اس کو بیلنس میں لانے میں کسی حد تک مددگار ہو سکتے ہیں؟
دیکھیے ایک امریکی انتخابات کا جو بڑی تباہت ہے وہ یہ کہ یہاں کی انتخابی مہم میرا خیال دنیا میں سب سے زیادہ لمبی ہوتی ہے. یہ تقریباً 2 سال کے قریب انتخابی مہم چلتی ہے, یعنی مڈ ٹرم الیکشن سے شروع ہوتی ہے,
پرائمریز, مڈ ٹرم, بالکل.
پھر ایک اور جو, تو اس کی وجہ سے ظاہر ہے جب مہم لمبی ہوتی ہے تو بہت ساری باتیں ایسے کی جاتی ہیں جو متنازع ہوتی ہیں, لوگ جو ہیں وہ آرام سے بات کرتے ہیں اور پھر اس کے بعد جواب الجواب سے شروع ہوتے ہیں, اس کی وجہ سے لہجے جو ہیں اور متشدد ہوتے چلے جاتے ہیں. پھر مزید ایک خرابی الیکٹرل نظام کی وجہ سے یہاں پہ یہ ہے کہ سارے فیصلے 4-5 ریاستیں کرتی ہیں, تو گزشتہ 5 انتخابات سے یہ ہو رہا ہے کہ 5 ریاستیں جو ہیں یہ, یعنی پینسلوانیا, نیو ہمشائر اور نارتھ کیرولائنا اور اوہایو, اس کی بنیاد پر فیصلے ہوتے ہیں. تو نتیجہ تو پوری انتخابی مہم آخری 2 مہینوں میں ان 5 ریاستوں میں چلائی جاتی ہے. اور ظاہر سی بات ہے جو آپ جن ریاستوں میں آپ کو جو یہاں سے ووٹ لینے, آپ کو مقامی مسائل اٹھانے پڑتے ہیں. رسٹ بیلٹ کے اندر سب سے بڑا مسئلہ جو تھا وہ جاب کا تھا, تو لہٰذا سارا زور ٹرمپ صاحب کا اس بات کا تھا کہ جاب اس لیے نہیں مل رہی ہے امریکیوں کو کہ یہاں پر امیگرینٹ آئے ہوئے بہت زیادہ غیر الیگل, پلس یہ کہ لوگ جاب اپنی ٹرانسفر کر رہے ہیں. تو ایک اچھا اسکولوں میں جو مسئلہ ہے وہ یہ ہو رہا ہے کہ امیگریشن کی وجہ سے, اور پھر ایک اور جو ایک اور بات ہے وہ یہ کہ ویسٹ کوسٹ پر ویسے بھی ٹرمپ صاحب کو پذیرائی نصیب نہیں ہوئی, حاصل نہیں ہوئی انتخابی مہم کے دوران, اس لیے کہ وہاں امیگرینٹ بہت زیادہ ہیں. تو اسکولوں کے بچوں میں یہ خوف ہوا کہ ان میں سے اکثر لوگ وہ ہیں جو الیگل ایلینز کے بچے ہیں, یعنی کہ ماں باپ الیگل ایلین ہیں, تو ان کو ڈر یہ ہے کہ اگر وہ, بلکہ یہ آیا نا کہ وہ جب بچوں کو یہ ڈر ہوا کہ جب گھر جائیں گے تو شاید ان کے پیرنٹس موجود نہ ہو, پولیس ان کو لے گئی ہو.
صحیح, لیکن خیر ہم نے وہ بچے بھی دیکھے ہیں, آپ درست کہہ رہے ہیں کہ ہو سکتا ہے اس میں زیادہ تر تعداد ایسے والدین کی ہوں جن کا اپنا اسٹیٹس یہاں پہ نہیں ہے ابھی, لیکن بچے تو امریکہ میں ہیں, لیکن ایسے بچے بھی ہیں جو اپنی اپنی رنگ و نسل حیات سے معلوم ہوتا ہے کہ وہ بالکل امریکہ کے شہری ہیں اور ان کے والدین بھی لیگل ہو سکتے ہیں, لیکن مختلف نوعیت کا پروٹیسٹ آ رہا ہے. زر نگار, آپ نیو یارک میں مقیم ہیں, آپ کا مشاہدہ کیا رہا ہے, کیوں کر طلبہ احتجاج کر رہے ہیں, اسپیشلی چھوٹی کلاسز کے جو طلبہ ہیں, سکس سیونتھ گریڈ کے اسٹوڈنٹس جو ہیں وہ بھی احتجاج کر رہے ہیں, وہ کیا باور کرانا چاہتے ہیں, وہ کیا میسج دینا چاہتے ہیں نئی انتظامیہ کو جو ابھی تشکیل پا رہی ہے؟
جی اسد, ایسا ہے کہ یہاں یہ ساری بات شروع ہوئی ہے نیو یارک یونیورسٹی سے, اور اب تک صرف 80 سے زیادہ کالجز اور یونیورسٹیز نے یہ پٹیشن سائن کی ہے جسے سینکچوری کیمپس کا نام دیا گیا ہے, اور کیونکہ وہ کہتے ہیں کہ ہمارے وہ اسٹوڈنٹس جو کہ امیگرینٹ نہیں ہیں یا ان ڈاکومنٹ ہیں, وہ اگر نکالے جائیں گے تو ظاہر ہے ان کو افیکٹ پڑے گا, ان کے دوست بھی ہو سکتے ہیں, ان کے نیبر بھی ہو سکتے ہیں, ان کی کمیونٹی میں سے بھی ہو سکتے ہیں. تو یہ جو سینکچوری کیمپس کے نام سے انہوں نے یہ جو پٹیشن سائن کی ہے, اس کی ایک ہسٹری ہے ایکچولی. وہ کیا ہے کہ ہم سب جانتے ہیں کہ سینکچوری سٹی کے کافی سارے جو ہماری اسٹیٹس ہیں وہ سینکچوری سٹیز میں آتی ہیں, جیسے سین فرانسسکو بھی ہے کہ جہاں ایک لا ہے کہ جو سٹی ہے یا جو کچھ فیڈرل وہ ہیں اپنا ہمارے گورنمنٹ کے ادارے ہیں, وہ ایسے ان جو انڈاکومینٹڈ لوگ ہیں جو امیگرینٹ نہیں ہیں ان کی انفارمیشن امیگریشن کے ڈپارٹمنٹ کو نہیں دیں گے.
صحیح,
یہی بات ابھی سارے یہ پٹیشن اسی لیے کیمپس میں کی گئی ہے کہ اگر ہمیں امیگریشن, فیڈرل امیگریشن والے کہتے ہیں کہ آپ ہمیں اسٹوڈینٹس کی ڈیٹیلز دیں کہ کون کون سے اسٹوڈینٹس ہیں, تو یہ پٹیشن سائن کی گئی ہے 80 سے زیادہ کالجز کے یونیورسٹیز میں کہ وہ اپنے اسٹوڈینٹس کی ڈیٹیلز جو ہیں وہ قطن نہیں دیں گے. اور یہ ایک 1989 میں جو کیمپس میں جو اپنا یہ جو سینکچوری سٹی کے نام سے جو ایک لا بنا تھا, یہ اس لا کے تحت یہ چل رہا ہے.
لیکن آپ کو لگتا ہے اس سے بہرحال دباؤ, مورلی مورل پریشر کسی نوعیت کا دباؤ ہوگا نئی انتظامیہ کے اوپر, کیونکہ ایک نئی بریڈ ہے جو احتجاج کر رہی ہے؟
جی بالکل, واشنگٹن اسکوئر پارک میں تو یہاں نیو یارک میں اس قدر گیدرنگ تھی, بہت سے اسٹوڈینٹس تھے, ان میں ایسے بھی اسٹوڈینٹس تھے جو ڈاکومینٹڈ ہیں, جو امیگرینٹس ہیں, جو سب کچھ ہے, لیکن وہ ایسے اپنے دوستوں کے لیے, اپنے کلاس میٹس کے لیے, وہ ان کی سپورٹ کے لیے باہر نکلے ہیں.
لیکن میں بتاتا چلوں کہ جو ریپبلکن پارٹی ہیں ان کے حامی وہ یہ کہتے ہیں کہ یہ بالکل ایک پولیٹیکل اسٹنٹ ہے اور باقاعدہ یہ پیڈ ایجنڈا ہے. سو ان کا ورژن یہ ہے. ڈاکٹر نثار چودھری صاحب, ہمارے پاس آخری دو منٹ ہیں, میں آپ کا نقطۂ نظر لینا چاہوں گا. اب ڈونلڈ ٹرمپ کے ایون جو مسلمان سب سے بڑے سپورٹر ساجد آرڈ ہیں, رات ان کے ساتھ تفصیلی بات ہوئی, تو وہ یہ کہتے ہیں کہ مسلمان یا امیگرنٹ کمیونٹیز جو اپنے آپ کو ڈونلڈ ٹرمپ کے مخالف سمجھتی ہیں, اور اب وہ یہ مطالبہ کر رہی ہیں کہ جی وہ ہمارے حقوق کا خیال رکھیں, یا اگر وہ ہمیں ساتھ شامل کرنا چاہتے ہیں تو یہ کریں, اور یا ایک چیزیں لسٹ کرتے ہیں, تو وہ کہتے ہیں ڈونلڈ ٹرمپ کو ضرورت نہیں ہے, مسلمان اور باقی کمیونٹیز خود کو اب الائن کریں جو ڈونلڈ ٹرمپ کا ایجنڈا ہے, اور وہ اس کو ٹیپ کریں گے, وہ نان پولیٹیکل بیک گراؤنڈ سے آئے ہیں اور وہ ان چیزوں کو ٹیپ کرنا چاہیں گے جس کا انہوں نے الیکشنز کیمپین کے اندر پرومس کیا ہے. آپ کو کیا ابتدائی آثار ملتے ہیں ان کی جو ٹیم سلیکشن ہو رہی ہے اس ریفرنس میں, اور اس بات میں بذات خود کتنا وزن ہے کہ واقعتاً اگر وہ مسلمانوں سے کہتے ہیں جی رجسٹریشن کرائیں یا انفارمر بنیں حکومت کے, اگر آپ کو کہیں پہ کچھ ہوتا ہوا نظر آتا ہے, تو وہ کس حد تک اپنا جواز رکھتے ہیں اپنے اس دلیل میں؟
بیسیکلی ڈونلڈ ٹرمپ بڑے پریکٹیکل آدمی ہیں, پراگمیٹک ہیں, الٹیمیٹلی سینس اینڈ سینیٹی ول پرویل اور دے ول اسٹارٹ اسٹرائکنگ اے بیلنس. یہ آپ خود دیکھیں کہ ان اسپائٹ آف آل دس جو پہلے اپوائنٹمنٹس ہوئی ہیں, جو دونوں منسٹر جو ہیں سیکرٹریز آف ڈیفینس اینڈ سیکرٹری آف اسٹیٹ, یہ دونوں نے گلوب کو کور کرنا ہے, اور اس میں دونوں ہی بیلنس لوگ ہیں. مٹ رومنی پراسپیکٹ ہے, ویری اسٹرانگ پراسپیکٹ, اور جنرل میٹس for defense. General Mattis had been the commander of CENTCOM, and he has a very good comprehensive of that region, and he has a very balanced view. Even he differed with Obama on certain things. So I understand that this, what they have talked about students, this practically ho nahi sakta kyunki inhone bahut si aisi baatein ki hain jo practically impossible hai. For example, inhone kaha ji main aapko andaaza lagaye kitni ajeeb baat hai ki diwar main banaunga lekin pe Mexico karega. Ye wahi baat hai ki aap kahenge ji ghar main banaunga lekin iski payment ऐसे तारल साहब करेंगे. हाउ इज दिस पॉसिबल? इसी तरह बहुत से इन्होंने हर जगह जहां जहां गए हैं ओहायो में मिशिगन में यही कहा कि जी जॉब विल कम बैक. जो इन्वेस्टर्स हैं जिन्होंने यहां से टेक्नोलॉजी ट्रांसफर करके चाइना में अदर कंट्रीज ओवरसीज अपने वहां से चीप लेबर की बेस पे वो प्रोडक्ट्स
बहुत शुक्रिया आ रहे हैं. बहुत शुक्रिया डॉक्टर साहब. प्रोग्राम का वक्त बिल्कुल खत्म हुआ जाता है. असफर इमाम और असद हसन को इजाजत दीजिए. अल्लाह हाफिज़.
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के वाकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते.